नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रिय सहमतिका लागि दलहरूले मिलेर काम गर्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाई। एमाले फागुन 21 गतेदेखि मेची महाकाली अभियान थाल्ने।
भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने। अनुगमनको विरोधमा 2 दिनदेखि बन्द जनकपुरका औषधि पसल खुले।
विभिन्न कार्यक्रम गरेर भूकम्पीय सुरक्षा दिवस मनाइयो। भूकम्पको जोखिम कम गर्न भवन संहिताको पालन गर्नुपर्नेमा जोड।
सुरक्षित त नेपाल सिङ्गैलाई पार्नुपर्छ नि त, फेरि पनि उही कुरा हो, घर बलियो बनाउनु पर्यो, भवन निर्माण संहिता भन्ने जुन छ त्यो लागू गर्नु पर्यो।
पिसाब परीक्षणबाट मानिसले स्वस्थ खाना खाए नखाएको पत्ता लाग्ने। मानिसलाई खानपिन सम्बन्धी सुझाव दिन सजिलो हुने।
र धनगढीको एसपीए र बुटबलको न्यू होराइजन रुसलान कप क्रिकेटको सेमी फाइनलमा।
अगस्त्य मुनि तहाँ उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
नेपाल टेलिकम, नेपाल टेलिकम, सबको घर घर भित्र पस्छ, सबको मन मन भित्र पस्छ। नेपाल टेलिकम, नेपाल टेलिकम,
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि ठूला तीन दल मिलेर काम गर्नुको विकल्प नभएको बताउनु भएको छ। 4 दिने भ्रमणका क्रममा यूएई पुगेका प्रधानमन्त्री प्रचण्डले आबुधाबीमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा सहमति बिना सरकारले कुनै काम नगर्ने बताउनुभयो। 5 नम्बर प्रदेशको विषय संविधान कार्यान्वयनकै सवाल भएकाले सबैको पहिचानलाई स्थापित गराउन ठूला दल मिलेर लागि परेको उहाँले बताउनुभयो। आन्तरिक रूपमा नेपालका राजनीतिक दल सहमतीय पद्धतिमै रहेको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमै राजनीतिक गतिरोधको निकास निकाल्ने बताउनुभयो।
उपराष्ट्रपति नन्दबहादुर पुनले सबै दल एकजुट भएर संविधान कार्यान्वयनमा लाग्न आग्रह गर्नुभएको छ। रोल्पाको माडीचौरमा रोल्पा माडी सांस्कृतिक तथा खेलकुद महोत्सव उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका क्रममा केही असन्तुष्टि र असमझदारी देखिएकोले सरकार र विपक्षी दलबीच अधिकतम सहमति गरेर संविधान कार्यान्वयनको प्रक्रियामा लाग्न आग्रह गर्नुभयो।
सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले आगामी जेठभित्र स्थानीय तहको चुनाव गर्न सरकारले तयारी शुरू गरिसकेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारसँग मन्त्री कार्कीले चुनावसँग सम्बन्धित प्रचलित कानून र सुरक्षा व्यवस्था सम्बन्धमा भित्री तयारी पूरा गरिसकेको जानकारी दिनुभयो। प्रतिपक्षीय दल र मधेसी मोर्चालाई सहमतिमा ल्याएर केही दिनभित्र चुनावको मिति घोषणा गर्ने उहाँको दावी छ।
नेकपा एमाले फागुन 21 गतेदेखि मेची महाकाली अभियान थाल्ने भएको छ। पार्टी कार्यालय धुम्बाराईमा बसेको स्थायी कमिटी बैठकले संविधानको कार्यान्वयनका लागि जनदबाव सिर्जना गर्ने उद्देश्यसहित मेची महाकाली अभियान सुरु गर्ने निर्णय गरेको हो। मेचीको काकडभिट्टाबाट सुरु हुने अभियान अन्तर्गत तराई मधेसका सबै जिल्लाका मुख्य शहरमा आमसभा गर्ने सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। पार्टीका शीर्ष नेताहरूको अगुवाईमा हुने अभियानबाट राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्न मद्दत पुग्ने एमाले दावी गरेको छ। बैठकले प्रतिपक्षी दलहरूको असहमति र विरोधका बावजुद संसद नियमावली र अभ्यासलाई उल्लङ्घन गर्दै संसदमा संविधान संशोधन प्रस्ताव पेश गरिएको निष्कर्ष निकालेको छ। एमाले जबरजस्ती राजनीतिक असहमति र द्वन्द्व चर्काउने गरी संशोधन प्रस्ताव अघि नबढाउन सरकारलाई चेतावनी पनि दिएको छ। बैठकले तत्काल निर्वाचनको मिति घोषणा गर्न, निर्वाचन सम्बन्धी विधेयकलाई तत्काल संसदबाट पारित गराउन, पुनर्संरचना आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान पनि माग गरेको सचिव गेवालीले जानकारी दिनुभयो।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा तीन तहको चुनाव नभए संवैधानिक संकट देखा पर्ने बताउनु भएको छ। स्याङ्जाको वालिङमा रहेको नेपाल आदर्श क्याम्पस तथा माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले 2074 माघभित्र तीनवटै तहको चुनाव अनिवार्य हुनुपर्ने स्पष्ट पार्नुभयो। वहाँले संविधान कार्यान्वयनको अवस्थामा केही समस्या देखा परे पनि देशको भविष्यका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि बताउनुभयो। संविधानमा केही संशोधन हुने बताउँदै देउवाले मधेस र पहाड़को बीचमा अनावश्यक विवाद नबढ़ाई राष्ट्रलाई समावेशी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द राज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्र राज उप्रेतीबीच आज भएको बैठकले भूकम्प प्रभावितहरूलाई निशुल्क रूपमा स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो। शिविरमा चिकित्सा शास्त्र अध्ययन संस्थान काठमाडौँ विश्वविद्यालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका संस्था सहकार्य गरिनेछ। मन्त्रालयले आज सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधन परिचालन गरी निशुल्क रूपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन पनि दिएको छ।
अनुगमन विरूद्ध दुई दिनदेखि बन्द जनकपुरका सबै औषधि पसल खुलेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुर अञ्चल औषधि व्यवसायी संघबीच पाँच बुधे सहमति भएपछि औषधि पसल खुलेका हुन्। बिना अनुमति सञ्चालित औषधि पसल तीन महिनाभित्र कानूनी दायरामा आउने, जनकपुरमा औषधि पसल दर्ताका लागि औषधि व्यवस्था विभागबाट जनकपुरमा शाखा सञ्चालन गर्न स्थलगत समिति बनाउने, औषधि पसलका लागि दक्ष जनशक्ति तयार गर्न ओरिएन्टेशन तालिमको व्यवस्था गर्न पहल गर्ने सहमति भएको छ। गत पुष 26 गति धनुषाका सहायक प्रमुख जिल्लाधिकारी राजेश गिरी संयोजक रहेको अनुगमन समितिले जनकपुरका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरूमा अनुगमन गरेको विरूद्धमा व्यवसायीले अनिश्चित समयका लागि सबै औषधि पसल बन्द गरेर आन्दोलन थालेका थिए।
संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा भएको लाभमा लाग्ने पुँजीगत लाभ कर तीन महिनाभित्र उठाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा सांसदले अर्थ सचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्मालाई यसबारे प्रश्न गरेका थिए। अर्थ सचिव सुवेदीले एनसेलको लाभ कर उठाउन कार्यतालिका बनाएर काम भइरहेको र केही महिनाभित्र कर निर्धारण गरेर उठाउने गरी काम भइरहेको जानकारी दिनुभयो। बैठकमा सांसदले एनसेलले तिर्नुपर्ने कर पूर्ण रूपमा नतिरेसम्म 4G सञ्चालन प्रक्रिया रोक्न पनि माग गरेका छन्। यस विषयमा समितिमा पनि छलफल हुने भएको छ। संसदको अर्थ समिति यसअघि नै एनसेलको पुँजी वृद्धि लगायत नयाँ योजना रोक्न निर्देशन दिएको छ भने समितिकै निर्देशनका कारण एनसेललाई 4G सेवा सञ्चालन गर्न दूरसञ्चार प्राधिकरणले अनुमति दिएको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा विमान अवतरण गर्ने बेलामा कुकुर देखिएपछि विमान ओभरसुट अर्थात बस्न लागेको विमानलाई माथि उडाइएको छ। दिउँसो 2:30 बजे मलेसियाबाट आएको एयर एसियाको विमान अवतरण गर्ने बेलामा धावन मार्गमा कुकुर कुदेका थिए। तीनवटा कुकुर धावन मार्गमा देखिएपछि पाइलटलाई ओभरसुट गराउन भनेकाले कुनै दुर्घटना हुन नपाएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो। कुकुर विमानस्थलको धावन मार्गमा देखिन साथ शिकारीले बन्दुक पड्काउँदै कुकुर धपाएका थिए। कुकुर कहाँबाट धावन मार्गसम्म पुगे भन्ने जानकारी आफूले नपाएको प्रवक्ता ठाकुरले बताउनुभयो। नेपाल आर्मी प्रहरीको मेस विमान स्थलभित्रै भएकाले खानेकुरा खान कुकुर विमानस्थल छिरेको हुन सक्ने उहाँले बताउनुभयो।
गत साउनमा नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना मानवीय त्रुटिका कारण भएको पुष्टि भएको छ। फिस्टेल एयर दुर्घटनाको जाँच गर्न भनेको हवाई दुर्घटना जाँच आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटना प्राविधिक कारण नभई पाइलटको गल्तीका कारण भएको देखाएको छ। तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठ अध्यक्ष रहेको समितिले दिएको प्रतिवेदन अनुसार पाइलटले जबरजस्ती कुहिरोभित्र हेलिकप्टर लैजाने र बाहिर ल्याउने गरेकोले दुर्घटना भएको थियो। गोर्खाको फिल्मबाट सुत्केरी सहित छजना बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर गत साउन 24 गते नुवाकोटको मदानपुर 9 बेतिनीमा दुर्घटना हुँदा छजनाकै ज्यान गएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
आठौं ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना।
विगतका वर्षमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा यही मार्च 21-देखि 23 काठमाडौँमा 3 दिने 8 ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सो सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव संगालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 18-13 यही जनवरी महिनाको अन्तिमसम्ममा पठाउन अनुरोध गरिन्छ। छनौट गरिएका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175, 55-54-214, 55-20-322, 55-24-782 सम्पर्क गर्नुहोला।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाइ पूरा गरिन् अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तर पछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयुषीडी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी साथै चिन्ता मुक्त छौँ।
आयुषीडी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालको इतिहासमा स्वर्ण युग कुन समयलाई भनिन्छ?
ए लिच्छवी काल, बी मल्ल काल।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय सहमतिका लागि दलहरूले मिलेर काम गर्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाई, एमाले फागुन 21 गतेदेखि मेची महाकाली अभियान थाल्ने, भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने लगायतका खबर प्रस्तुत
गर्यौं। भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थाम्ने घर र भौतिक पूर्वाधार भन्ने नाराका साथ यो वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ। काठमाडौँको साँखुमा भएको विशेष कार्यक्रममा सहभागीहरूले भूकम्प प्रतिरोधी संरचना बनाउने र भूकम्पबारे चेतना फैलाउने प्रतिबद्धता जनाउँदै हातेमालो समेत गरेका छन्। भूकम्पले हुन सक्ने क्षति कम गर्न नागरिकमा चेतनासँगै भौतिक संरचना पनि सुरक्षित हुन् भन्ने आवश्यक छ। मदन पौड्यालको रिपोर्ट।
यस यसै गरी वर्षेनी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ। सरकारी निकाय, गैर सरकारी संघ संस्था, नागरिक समाजको सहभागितामा काठमाडौँको साँखुमा यो वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा स्थानीय रामकृष्ण मानन्दर भने घर बनाउँदै हुनुहुन्थ्यो। उहाँलाई आफ्नै आँगन अगाडि भएको कार्यक्रममा सहभागी हुने फुर्सदसम्म भएन।
मनाउनु त मनाइरहेछ, खोइ अब हामीलाई त्यति अब घर बनाउँदैछु थाहा छैन, अहिले थाहा पाएँ, बजिरहेछ। तपाईँको यो नगरपालिकाको पनि त्यस्तै झमेला छ, अलिकति भूकम्प पीडित भनेर त्यति साह्रो सुविधा पनि दिएको छैन।
2072 सालको भूकम्पले झन्डै 8,00,000 घर तथा भौतिक संरचनामा क्षति गरेको छ। भूकम्पले गरेको क्षति र प्रभावितले भोग्दै आएको पीड़ा अहिले पनि उस्तै छ। आजभन्दा 83 वर्ष अगाडि 90 सालमा गएको महाभूकम्पले पनि 72 सालको भूकम्पले जस्तै जनधनको क्षति गरेको थियो। तर त्यसपछि बनेका घर तथा संरचना पनि भूकम्प थेग्ने बन्न भने सकेनन्। त्यसैले 72 सालमा फेरि उस्तै क्षति बेहोर्नु पर्यो। यसलाई पाठका रूपमा सिकेर अब बन्ने घर तथा संरचना बलियो बनाउनु पर्छ। कुनै एक व्यक्ति वा समुदायले भन्दा पनि सबैका लागि सुरक्षित संरचना आवश्यक छ भन्नुहुन्छ भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका निर्देशक विजय कृष्ण उपाध्याय।
सुरक्षित त नेपाल सिङ्गैलाई पार्नुपर्छ नि त। अब कसरी भनेर सोध्नुहुन्छ भने त फेरि पनि उही कुरा हो, घर बलियो बनाउनु पर्यो। भवन निर्माण संहिता भन्ने जुन छ, त्यो चाहिँ भैँचालो थेक्ने अथवा बलियो घर बनाउने तरिका हो, त्यो लागू गर्नु पर्यो। कर्मीहरूलाई भैँचालो थेक्ने तालिम दिनु पर्यो, इन्जिनियरहरूले पनि त्यही अनुसारको काम गर्नु पर्यो।
72 सालको भूकम्पले 14 जिल्लामा बढी क्षति गरेको छ। त्यहाँ बन्ने घर तथा संरचना भूकम्प प्रतिरोधी बनाउन प्रयास पनि भइरहेका छन्। तर सरकारले भूकम्प प्रभावित बाहेकका अरू जिल्लामा पनि भवन आचार संहिता लागू गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलाल,
राष्ट्रिय भवन संहिता हामीले जो तयार गरेका छौँ, भुइँचालो अहिले 72 सालको भुइँचालो आउनुभन्दा धेरै अगाडि 2060 सालमा तयार गरेको र यो भूकम्पको 14 जिल्लालाई हेरेर तयार गरेको मात्रै होइन, यो चाहिँ 75 जिल्लाको लागि सबै नेपालभरि नै प्रयोगमा ल्याउनको लागि बनाइएको हो। र यसको लागि अहिले भर्खरै हामीले चाहिँ पछिल्लो निर्णयमा के गरेका छौँ भने देशका सबै 217 नगरपालिका र 1,000 भन्दा बढी घरधुरी भएका हरेक गाविसमा यो भवन संहिताको पालनालाई अनिवार्य गरेका छौँ।
कम्तीमा अब बन्ने घर तथा संरचना भवन संहिताको पालना गरी बनेमा मात्रै पनि आउँदा दिनमा भूकम्प जस्तो विपदबाट हुने क्षतिको जोखिम घटाउन सकिन्छ।
विराटनगरमा पनि सरकारी तथा विभिन्न संघ संस्थाहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रम गरी भूकम्पीय सुरक्षा दिवस मनाइएको छ। भूकम्प गइहाले बस्ने उपायको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो। विराटनगरबाट सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
एकाएक देखिएको कोलाहल, सबैको भागा भाग, अनि घाइतेहरूको भीड, त्यही बीचमा प्राथमिक उपचारमा निरन्तर लागि परेका स्वास्थ्य कर्मीहरू, साइरन सहितको एम्बुलेन्सको चाप बढ्दै देख्नेहरू पनि छक्क परे। बिहान जिल्ला प्रशासन कार्यालय अगाडि चोकमा देखिएको यो दृश्य हेर्दा लाग्थ्यो ठूलो दुर्घटनाबाट क्षति हुँदैछ, तर त्यो सबै 19 भूकम्पीय सुरक्षा दिवसको सन्दर्भमा रेड क्रस सोसाइटीले आयोजना गरेको भूकम्पीय सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम थियो।
के गर्नुभएको तपाईँहरूले अहिले?
अहिले हामीले कृत्रिम घटना अभ्यास गरेर हो, भूकम्पबाट चाहिँ भयो घटनामा घाइतेहरू भए ती घाइतेहरूलाई उपचार गरेको चाहिँ देखाउँछ, भूकम्प सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्ने हो।
वर्षेनी यस्ता कार्यक्रम भए पनि चेतना स्तर बढेको पाइँदैन। भूकम्प प्रतिरोधी भौतिक पूर्वाधार निर्माणको काम अझै हुन सकेको छैन, तर आम नागरिकलाई सुरक्षित स्थानमा जाने, नभाग्ने र खुल्ला स्थानमा जानेसम्म थाहा छ।
मेरो नाम विनोद ढकाल हो। भूकम्प आउँदाखेरि पहिले सुरक्षित ठाउँमा दिवालको टाढा, ठुलो घरको टाढा, रुख छेउछाउको उसमा नजाने, खुल्ला ठाउँमा जाने, चोरी ठाउँमा, र आफू भिडभाडतिर नदौडिने, अलिक सुरक्षित भएर दौडिने।
सुखदेव प्रसाद मण्डल, भाग्दाखेरि हामी आफै लडेर पनि हामी दुर्घटना हुने अवस्था हुन्छ, त्यसैले गर्दा कुन ठाउँ हामी सेफ छौँ त्यो ठाउँमा हामी गएर बस्ने।
सरकार आफैले ल्याएको भवन संहिताको आफैले कार्यान्वयन गराउन सकेको छैन। शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी भन्नुहुन्छ, भवन संहिता कार्यान्वयनमा नै समस्या छ।
त्यो जुन संहिता छ निम्नतम रूपबाट त्यसलाई चाहिँ पूर्णता दिएको हुनुपर्छ भन्ने दृष्टिकोणले भनेको छ, तर कहिलेकाहीँ सरकारी संयन्त्रहरूको विषय नै एकता नभएर चाहिँ बडो समस्या भएर शहरी विकास मन्त्रालयले संहिता बनाउँछ, त्यसलाई कार्यान्वयन गर्ने र रेखदेख गर्ने नगरपालिकाले हुन्छ, कताबाट कताबाट त्यो मिल्दै नमिल्दा पनि पारित भएर गइसक्यो अनि भत्काउने बेला चाहिँ नगर विकास समितिले जिम्मा लाग्यो।
भवन संहिताको बारेमा बुझाउन नसक्दा आम नागरिक अलमलमा छन्। कार्यान्वयन गर्ने निकायहरूकै कुरा बाज्दा आम नागरिकले कसरी थाहा पाउने त्यो नै अन्यल छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सबैको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भक्तपुरको जगातीमा यातायात कार्यालय सञ्चालनमा आएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी स्थापना भएको कार्यालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आज उद्घाटन गर्नुभयो। कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भविष्यमा उपत्यका बाहिर पनि थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो।
उखुको मूल्य तय भएको 3 हप्ता भइसके पनि किसानले भुक्तानी पाउन सकेका छैनन्। सरकारले पुष 12 गते यस सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल 531 रूपियाँ कायम गरे पनि मूल्य कायम भएको बारे सरकारले पत्रचार नगरेको दावी गर्दै उद्योगीले किसानलाई भुक्तानी नदिएका हुन्। उखु किसान र उद्योगी बीच क्रसिङ शुरू गरेको 15 दिनभित्र भुक्तानी दिने सहमति भएको थियो। केही चिनी मिलले भने किसानलाई पेस्की बापत 517 रूपियाँका दरले भुक्तानी दिएका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनि मैनालीले बताउनुभयो।
म्याग्दीमा 28 जना कृषकलाई सम्मान गरिएको छ। कृषि मेला प्रदर्शनीमा उत्कृष्ट उत्पादन प्रदर्शन गर्ने किसानलाई सम्मान गरिएको कृषि कार्यालय बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो। कृषकले धान, मकै, गहुँ, सिमी, भटमास, बदाम, अदुवा, गोलभेडा, काउली, सुन्तला, केरा, स्याउ, तरुल, फर्सी, किवी लगायत कृषि उपज प्रदर्शनीमा राखेका थिए।
व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याकले इलामका कृषक तथा उद्यमीलाई 1.5 करोड़ रूपियाँ बराबरको कृषि परियोजना प्रदान गरेको छ। जिल्ला पशुसेवा कार्यालय मार्फत सरकारको कृषि विकास मन्त्रालय अन्तर्गत संचालित प्याकले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन तथा वितरणका लागि परियोजना प्रदान गरेको हो।
उद्योग विभागले आजदेखि सबै सेवा अनलाइनबाट दिन शुरू गरेको छ। उद्योग मन्त्री नवीन्द्र राज जोशीले चिनिया होटल तथा रेस्टुरेन्ट व्यवसायी चुमी चियाले अनलाइन प्रणाली मार्फत होटल सञ्चालनका लागि दिएको आवेदनलाई स्वीकृत गरी अनलाइनको शुभारम्भ गर्नुभएको हो।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा भूकम्पीय सुरक्षा दिवस बारे आएका प्रतिक्रिया लिएका छौ। सुरुमा तारस घिमिरे चिन्तनले फेसबुकमा कवितात्मक शैलीमा लेख्नु भएको विचार, भूकम्प पीड़ितले उचित बास पाएकै छैनन्, कतिले एक छाक खाए, कतिले खाएकै छैनन्, हजारौं पीड़ित छन् चोटले सताउँछ झन्झन, बढ्दै गए पीड़ा तर मलम पाएकै छैनन्।
घनश्याम शर्मा पोखराबाट फेसबुकमै लेख्नुहुन्छ, कसैले आज पाँच तारे होटलमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाए तर वास्तविक भूकम्प प्रभावित खुल्ला आकाश मुनि छन्। यही हो त हाम्रो देशको सच्चा लोकतन्त्र।
यस्तै सुमन सत्याल ट्विटरमा सोध्नुहुन्छ, हामी गुनासो फारम भरेकाहरूको सुनवाई कहिले हुन्छ? भूकम्प प्रभावितलाई आश्वासनको पीड़ा किन थप्यौ सरकार?
कृष्ण प्रसाद भूषालको ट्वीट छ, भूकम्प सुरक्षा दिवस मनाइरहँदा प्रभावितका समस्या उस्तै छन्। राजनैतिक अस्थिरताले भूकम्प पछिको पुननिर्माण र पुनस्थापनाको कामले गति लिन सकेको छैन।
अनि विजय ग्यावलीको ट्वीट छ, यो त दिवस पो हो, काम गर्ने त होइन नि। नेपालमा जब विपत्ति आउँछ तब नागरिकलाई शास्ति, नेतालाई मस्ति भइहाल्छ, अनि दिवस नमनाएर के मनाउने त?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र सुजाता खत्री। अब विदेशका खबर। पिसाब परीक्षणबाट मानिसले स्वस्थ खाना खाए नखाएको पत्ता लगाउन सकिने भएको छ। बेलायतका वैज्ञानिकले पिसाबको परीक्षणबाट उसले खाएको खाना कतिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन्। यो थाहा भएपछि पिसाब परीक्षणबाट मानिसलाई खानपिन सम्बन्धी सुझाव दिन सजिलो हुने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन्। पिसाब परीक्षणको यो नयाँ विधि अबको दुई वर्षभित्र सार्वजनिक प्रयोगमा ल्याउन सकिने अनुसन्धानकर्ताले दावी गरेका छन्। यो परीक्षणबाट शरीरको तौल घटाउन आवश्यक रहे नरहेको पनि सल्लाह दिन सकिनेछ। विश्वमा खानपानकै कारण विभिन्न समस्या आउने गरेको छ। पिसाब परीक्षणको यो नयाँ तरिका खानपानकै कारण विभिन्न स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिका लागि उपयोगी हुने अनुसन्धानकर्ताको भनाइ छ। पिसाब परीक्षणबाट कुन खानाका कारण कुन रसायन निस्कियो भन्ने पत्ता लगाउन सकिने ल्यान्सेन्ट डायबिटिज एण्ड इन्डोक्रोनोलोजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। धनगढ़ीको सुदूरपश्चिम एकाडेमी र बुटवलको न्यू होराइजन क्रिकेट क्लब दोस्रो रुसलान कप क्रिकेटको सेमी फाइनलमा पुगेका छन्। आज भएको खेलमा न्यू होराइजनले नेपाली राइनोजलाई 8 रनले हराएको हो। यस्तै आज भएको अर्को खेलमा एसपीएले आयोजक काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीलाई 46 रनले हराएको छ। प्रतियोगिताको सेमी फाइनलमा भोलि नेपाल पुलिस र न्यू होराइजन तथा नेपाल आर्मी र एसपीए बीच खेल हुनेछ।
सहारा क्लब पोखराको आयोजनामा पर्सि मंगलबारदेखि पोखरा रंगशालामा शुरू हुने 15 आहारारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको 1 सहित 12 टोली सहभागी हुने भएको छ। प्रतियोगिताको विजेताले 5,01,001 रूपियाँ र उपविजेताले 2,51,001 रूपियाँ पुरस्कार पाउनेछन्। यस्तै 12 ढोरपाटन डबल लीग महिला भलिबल प्रतियोगितामा रीड मोडल कलेज शीर्ष स्थानमा उक्लिएको छ। आज पहिलो खेलमा विजेश्वरी ज्ञान मन्दिर तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै रीड मोडल शीर्ष स्थानमा उक्लिएको हो। आजै भएको अर्को खेलमा न्यू डायमण्ड एकाडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई, पश्चिमाञ्चलले न्यू डायमण्ड तथा नेपाल आर्मीले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएको छ।
अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान 6 विकेटले विजयी भएको छ। मेलबर्नमा जितका लागि पाएको 221 रनको लक्ष्य पाउन टोली पाकिस्तानले खेल सकिन 14 बल अघि भेटायो। यस्तै इङ्ल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेट जित्न भारतले 351 रनको लक्ष्य पछ्याएको छ। पुणेमा लक्ष्य पछ्याउने क्रममा घरेलु टोली भारतले ताजा अवस्थामा 4 विकेट गुमाएर 230 रन बनाएको छ। भारतलाई अब जितका लागि 17.2 ओभरमा 121 रन आवश्यक छ र उसका 6 विकेट बाँकी छन्। भारतका लागि विराट कोहलीले 105 रन बनाएर खेलिरहेका छन् भने केदार जाधव 87 रनमा खेलिरहेका छन्। यस्तै इङ्ग्लिस प्रिमियर लीग फुटबलमा अहिले म्यान्चेस्टर सिटी र एभर्टन बीच खेल भइरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा एभर्टन 2-0 अघि छ। म्यान्चेस्टर सिटी 42 अङ्कसहित 5औं स्थानमा छ भने 7औं स्थानमा रहेको एभर्टनको 30 अङ्क छ। आज बेलुकी 9:45 हुने खेलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुल बीच खेल हुनेछ। 4थो स्थानको लिभरपुलको 44 अङ्क छ भने म्यान्चेस्टर युनाइटेड 39 अङ्कसहित 6ठौं स्थानमा छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय सहमतिका लागि दलहरूले मिलेर काम गर्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाई। एमाले फागुन 21 गतेदेखि मेची महाकाली अभियान थाल्ने।
भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने। अनुगमनको विरोधमा 2 दिनदेखि बन्द जनकपुरका औषधि पसल खुले।
विभिन्न कार्यक्रम गरेर भूकम्पीय सुरक्षा दिवस मनाइयो। भूकम्पको जोखिम कम गर्न संहिताको पालना गर्नुपर्नेमा जोड़,
पिसाब परीक्षणबाट मानिसले स्वस्थ खाना खाए नखाएको पत्ता लाग्ने, मानिसलाई खानपिन सम्बन्धी सुझाव दिन सजिलो हुने
र धनगढ़ीको एसपीए र बुटोबलको न्यू होराइजन रुसलान कप क्रिकेटको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।